अन्तिम शब्दहरू महत्वपूर्ण हुन्छन्। अन्तिम शब्दको अर्थ हुन्छ यो एकदमै महत्वपूर्ण छ, तपाईँ यसलाई मिस गर्न चाहनुहुन्न। जिज्ञासाले गर्दा मैले प्रसिद्ध व्यक्तिहरूको अन्तिम शब्दहरू के थियो भने गुगलमा खोजेँ र परिणाम एकदमै चाखलाग्दो थियो। लियोनार्डो दा भिन्सीका अन्तिम शब्दहरू यस प्रकार थिए, मैले परमेश्वर र मानिस जातिलाई अपमान गरेको छु। त्यसै गरी बब मार्लीका अन्तिम शब्दहरू यस्तो थियो, पैसाले जीवन किन्न सकिन्न, मनी कान्ट बाई लाइफ। र अन्तमा नेल्सन मण्डेलाको अन्तिम भाषणको शीर्षक यस प्रकार थियो कि म मर्नलाई तयार छु, आइएम प्रिपेयर टु डाई। सबै व्यक्तिको अन्तिम शब्दहरू महत्त्वपूर्ण हुन्छन्, तर महान व्यक्तिको अन्तिम शब्दहरू भने झनै महत्त्वपूर्ण हुन्छन्। र जब बाइबलको सन्दर्भमा हामी यहाँ कुरा गर्छौँ र बाइबलमा लेखिएका र बाइबलमा पाइने अन्तिम शब्दहरू पनि एकदमै महत्त्वपूर्ण हुन्छन्। र जस्तै हामी आजको वचन खण्डमा विचार गर्छौँ कि यूहन्ना, प्रेरित यूहन्नाका अन्तिम शब्दहरू भने तुलनात्मक रूपमा ती प्रसिद्ध व्यक्तिहरूको अन्तिम शब्दहरूभन्दा झनै महत्त्वपूर्ण छन्। तपाईँ मानिसका, प्रसिद्ध मानिसहरूका अन्तिम शब्दहरूबारे अन्जान हुन सक्नुहुन्छ, तर प्रेरित यूहन्नाको सन्दर्भमा भने होइन। आफ्नो पाठकहरूको जीवन र भविष्यप्रति चिन्ता फिक्री व्यक्त गर्ने उमेरमा पाको भइसकेका प्रेरित यूहन्नाको अन्तिम शब्दहरू एकदमै महत्त्वपूर्ण छन्। त्यसकारण यी अन्तिम शब्दहरूलाई हामीले पनि जान्न र ती अन्तिम शब्दहरूलाई मनन गर्न र ती अन्तिम शब्दहरूले भन्न खोजेको त्यसको माग अनुसार, त्यसको आशय अनुसार र अन्तिम शब्द यूहन्नाको अन्तिम शब्दहरूको चेतावनी अनुसार जिउन आवश्यक छ। प्रेरित यूहन्नाको अन्तिम शब्दहरू के थिए? अनुसारको मूल पाठबाट हामी विचार गरौँ। हामी पहिलो यूहन्ना 5:21 आइपुगेका छौँ, यानि कि हामी पहिलो यूहन्नालाई आजबाट हामी सिध्याउँदैछौँ। पहिलो यूहन्नाको हामीले 1:1 वचन प्रचार सुरु गरेर आज हामी 5:21 यानि कि अन्तिम पदमा आइपुगेका छौँ। प्रभुको यो अनुग्रहले गर्दाखेरि आज हामीले यूहन्नाको पत्रलाई हामी सिध्याउँदैछौँ। यस पत्रबाट हामीले लगभग 24 भन्दा बढी हामीले वचन सुनिसकेका छौँ र पहिलो यूहन्नामा हाम्रो यात्रा एकदमै आशिषमय रहेको छ। म आशा गर्छु कि परमेश्वर र उहाँको पुत्र र उहाँको वचनप्रतिको हाम्रो जुन प्रेम छ त्यसमा हामी एकदमै झनै बढेर गएको छ। वचनप्रतिको भोग झन्डै जागेको छ, व्याख्यात्मक प्रचारप्रतिको हाम्रो रुचि झनै बढेको छ र विशेष गरी मुक्तिको निश्चयतामा भने हामी एकदमै वृद्धि भएको छौँ। म यो आशा गर्दछु, यो मेरो प्रार्थना पनि हो। आउनुहोस् हामी पहिलो यूहन्ना 5:21 हेरौँ। साना बालकहरू आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख। सो पहिलो यूहन्नाको पत्रको यो 21 अन्तिम पद हो र यो पद बढिसकेपछि हामीलाई एउटा प्रश्न सोध्नु मन लाग्छ, मलाई एउटा प्रश्न सोध्नु मन लाग्छ कि यूहन्नाले आफ्नो उसको पत्रलाई किन यसरी अन्त्य गरिरहेका छन्, किन पद 21 उसले यसरी बिटो मारिरहेका छन् कि साना बालकहरू आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख। किन यूहन्नाले यस पत्रको अन्त्य यसरी गरिरहेका छन्? पद 21:20-19 र अगाडिका पदहरूसँग कसरी सम्बन्धित छ? यहाँ पद 21 कसरी ठिक अथवा सान्दर्भिक हुन सक्छ? यसको लागि हामीले यूहन्नाले यस पत्र किन लेखे भनेर एकपल्ट फेरि याद गर्न आवश्यक छ। उसको त्यतिखेरको सन्दर्भलाई हामीले फेरि अनि यूहन्नाले यो पत्र लेख्नुको उद्देश्यलाई हामीले विचार गर्नु आवश्यक छ। यूहन्नाले एक विशेष उद्देश्यका साथ यो पत्र लेखेका थिए र त्यो उद्देश्य थियो कि विशेष गरी तपाईँले 5:13 पढ पाउनुहुन्छ कि तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरको पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु। यूहन्नाले विश्वासीहरूलाई उनीहरूको मुक्तिको निश्चयता दिलाउनलाई यो पत्र लेखेका थिए। यूहन्ना भन्छन्, यदि तपाईँ यीशु नै ख्रिस्ट हुनुहुन्छ, परमेश्वरको पुत्र हुनुहुन्छ भने विश्वास गर्नुहुन्छ, यीशु ख्रिस्ट जो मानिस बनि आउनुभयो, वास्तविक मानिस, र उहाँले सिद्ध जीवन जिउनुभयो, पाप रहित जीवन जिउनुभयो, र यीशु ख्रिस्ट जो परमेश्वरको क्रोधमुनि तपाईँको ठाउँमा तपाईँको साटोमा क्रुसमा मर्नुभयो, परमेश्वरको क्रोधमुनि क्रुसमा उहाँले तपाईँको साटोमा दण्ड भोग्नुभयो भने तपाईँ विश्वास गर्नुहुन्छ भने, र यदि तपाईँले तपाईँको त्यो आफ्नो विश्वास परमेश्वरलाई प्रेम गरेर उहाँका जनहरू भाइहरूलाई प्रेम गरेर प्रमाणित गर्नुहुन्छ भने तपाईँले यो कुरा जान्नुपर्छ कि तपाईँले मुक्ति पाउनुभएको छ, तपाईँसँग अनन्त जीवन छ, तपाईँ आफ्नो अनन्त जीवनबारे निश्चय हुन सक्नुहुन्छ, यो कुरालाई लिएर तपाईँ निश्चित हुन सक्नुहुन्छ, अहिले नै सक्नुहुन्छ, यसै पृथ्वीमा सक्नुहुन्छ भने यी उनीहरूले त्यो निश्चयता दिलाउनको निम्ति यो पत्र लेखेका थिए। तपाईँ सैतान शरीर र पापले विजय हुनुभएको छ र ख्रिस्टले तपाईँलाई अब सुरक्षित राख्नुहुन्छ र सैतानले दुष्टले तपाईँलाई छुँदैन र तपाईँ जान्नुहुन्छ कि यीशु नै ख्रिस्ट हुनुहुन्छ, साँचो परमेश्वर हुनुहुन्छ भने अब अनि उनीहरूले 21 पदमा भन्छन् कि साना बालकहरू एउटा वृद्ध युहन्नाले, एउटा पाको युहन्नाले उमेरमा एकदमै परिपक्व र मृत्युको नजिक पुगिसकेका एक मानिसले जसले प्रभुसँग समय बिताएको थियो, जसले जीवनमा विश्वासको दौड एकदमै राम्रोसँग दौडेका थिए, लगभग दौड पुरा गर्न लागिसकेका थिए र उसले मण्डलीतर्फ फर्केर हेर्छ विश्वासीहरू जो उमेरमा उभन्दा सानो छन् साथै विश्वासमा पनि कि भन्छ कि साना बालकहरू तिमीलाई थाहा छ यीशु को हुनुहुन्छ, यीशु साँचो परमेश्वर हुनुहुन्छ, तिमीलाई थाहा छ यीशु नै ख्रिस्ट हुनुहुन्छ, यीशु नै मुक्तिदाता हुनुहुन्छ, उहाँ नै परमेश्वर हुनुहुन्छ, अनन्तका परमेश्वर, अनन्तका परमेश्वरका पुत्र हुनुहुन्छ, मानिस पनि आउनुभयो, तिमीलाई थाहा छ यीशु को हुनुहुन्छ भने, यीशु नै ख्रिस्ट हुनुहुन्छ थाहा छ भने अब तिमीहरूले आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख, मूर्तिहरूबाट जोगाएर राख। यो नकारात्मक तरिकाले उनीहरूले यही भनिरहेका छन् कि तिमीहरू केवल येसुमा लाग, येसुमाथिको विश्वासमा लागिरह, येसुमा तिमीहरू झुन्डिरह, येसुलाई पक्रिरह, थामिरह, आफ्नो विश्वासमा धैर्य भइरह, येसु बाहेक यदि दायाँ बायाँ तिमीहरू जान्छौ भने त्यो सबै मूर्तिहरू हुन्, येसु बाहेक अरू सबै मूर्तिहरू हुन्, झुटा ख्रिस्टहरू हुन्, ती सबै कुराबाट तिमीहरू जोगिएर बस्छ। सो यो 21 पद हामी सबैको लागि चेतावनी हो, ख्रिस्चियनहरू, तपाईँ ख्रिस्चियनहरू ख्रिस्चियन हो भने तपाईँले आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख्नुपर्छ, मूर्ति पूजादेखि होसियार रहनुपर्छ, मूर्तिहरूमा फर्केर नजानुहोस्। तपाईँ मूर्ति पूजाबाट छुटकारा पाउनु भएको छ, अब तपाईँ मूर्तिहरूको दास हुनुहुन्न, अब तपाईँ परमेश्वरको दास भन्नुभएको छ, तपाईँ एक साँचो परमेश्वरलाई चिन्नुहुन्छ। मैले यसरी भनिरहँदा सायद तपाईँले सोच्नै हुनुहुन्छ होला मनमा नै कि यो कुनै ठुलो कुरा होइन, मूर्ति मेरो निम्ति कुनै समस्या होइन, मसँग मूर्तिको समस्या छैन, म ख्रिस्चियन हुनुभन्दा पहिलेदेखि नै म मूर्तिहरू पुज्दिनँ थिएँ, मलाई मन पर्दैन थियो। तर मित्रहरू, युहन्नाले हामीलाई यहाँ चाँदी काठ सुन र ढुङ्गाले बनेका मूर्तिहरूको विरुद्धमा चेतावनी दिइरहेका छैनन्। युहन्नाले मूर्ति भनेर त्यो वास्तवमै पशुपति भएको मूर्तिहरूको विषयमा लिएर हामीलाई यहाँनिर होसियार गराइरहेका छैनन्। एक अर्थमा त्यो पनि हुनसक्छ, तर विशेष युहन्नाले हामीलाई एउटा त्यो भौतिक मूर्तिलाई लिएर एउटा ठोस एउटा मन्दिरमा एउटा कुनै ठाउँमा निश्चित एउटा अमूर्त चिजलाई लिएर उसले हामीलाई होसियार गराइरहेको छैन। त्यसो भने युहन्नाले यहाँ कुन मूर्तिको कुरा गरिरहेका छन्? युहन्नाको पाठकहरूको त्यतिखेरको विश्वासीहरूको सन्दर्भलाई विचार गर्नुहोस्। त्यतिखेरको विश्वासीहरूको समस्या मूर्तिपूजक समाज थिएन, प्यागन सोसाइटी थिएन, तर ख्रिस्ट विरोधी थियो। ख्रिस्ट विरोधीहरू जसलाई नस्टिक्स भनेर चिनिन्थ्यो तिनीहरू चर्चहरू हुँदो पसिसकेका थिए र ख्रिस्ट विरोधीहरूले सिकाउने गर्थे कि येशु साँचो परमेश्वर हुनु न, येशु केवल एक मानिस साधारण मानिस हुनुहुन्थ्यो, परमेश्वर त येशु ख्रिस्ट त्यतिखेर परमेश्वरले उहाँलाई गोद लिनुभयो, एडप्ट गर्नुभयो, जब येशु ख्रिस्टले येशुले बप्तिस्मा लिनुभयो, परमेश्वरको आत्मा उहाँ मात्रै आउनुभयो, तर जब येशु क्रुसमा झुन्डिनु भयो मर्नुभयो त्यतिखेर उहाँ केवल एक मानिस हुनुहुन्थ्यो, उहाँ परमेश्वर हुनुहुन्थेन, ख्रिस्टको आत्माले उहाँलाई छोडेर गइसकेको थियो भनेर झुटो शिक्षकहरूले यी कुराहरू सिकाइरहेका थिए। उहाँ केवल एक साधारण मानिस हुनुहुन्थ्यो, येशु केवल एक गुरु हुनुहुन्थ्यो, आजको समाजले पनि त्यही भन्छ होइन, येशु केवल एक असल शिक्षक हुन्, लेजेन्ड पक्कै पनि हुन्, तर येशु परमेश्वर हुन सक्नुहुन्न, येशु मुक्तिदाता हुन सक्नुहुन्न, येशु हजारौँ बाटोहरू कैयौँ बाटोहरूमध्ये एक हुन्, तर येशु मात्र केवल एक साँचो बाटो एक सत्य परमेश्वर हुन सक्नुहुन्न। तर युहन्ना भन्छन् यहाँ फेरि, युहन्ना भन्छन् एकपटक होइन दुईपटक होइन तर पटक पटक बारम्बार दोहोऱ्याई दोहोऱ्याई उसले भन्छन् कि येशु नै ख्रिस्ट हुनुहुन्छ, येशु नै साँचो परमेश्वर हुनुहुन्छ। यदि तपाईँलाई यो सत्य कुरा थाहा छैन भने यसु को हुनुहुन्छ, यो बाइबल यसुलाई तपाईँले चिन्नुभएको छैन, विश्वास गर्नुभएको छैन भने, यदि तपाईँले यो सत्यतालाई पक्रिराख्नुहुन्न भने, यदि तपाईँ यस येसुको पछि लाग्नुहुन्न र उहाँको आराधना गर्नु भने तपाईँ मूर्ति पूजक हुनुहुन्छ। येसु बाहेक तपाईँ यदि कसैको पछि हुनुहुन्छ भने, यदि साँचो परमेश्वर बाहेक तपाईँ अरू कुनै ईश्वरको पछि हुनुहुन्छ भने तपाईँ झुट ईश्वरको झुटा ईश्वरको पछि हुनुहुन्छ। यहुनाले त्यो भनिरहेको छन् यहाँनिर, तपाईँ मूर्तिहरूको पछि हुनुहुन्छ। र यहुना भन्छन् क्रिस्चियनहरू आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख्नुहोस्, आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख्नुहोस्। र आजको वचन मुख्य बुदा पनि यही छ कि क्रिस्चियनहरू आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख्नुहोस्। ख्रिस्टलाई प्रतिस्थापन गर्ने कुनै पनि कुराहरू, ती कुराहरूबाट तपाईँ जोगिएर बस्नुहोस्। आफू आफूलाई मूर्तिबाट जोगाएर राख्नलाई तीन प्रश्नहरू सोध्न आवश्यक छ। पहिलो, मूर्ति भनेको के हो? वाट इज एन आइडल? मूर्ति भनेको के हो? दोस्रो, मूर्तिहरूको पहिचान कसरी गर्ने? मूर्तिहरूको पहिचान कसरी गर्ने? र तेस्रो, मूर्तिहरूबाट कसरी जोगिएर बस्ने? मूर्तिहरूबाट कसरी जोगिएर बस्ने? पहिलो, मूर्ति भनेको के हो? प्रस्थान 20 अध्यायलाई एकपल्ट तपाईँले फेरि विचार गर्नुहोस्। अघि भर्खरै सञ्चालकज्यूले पढ्नुभएको थियो प्रस्थान 20 अध्याय, र प्रस्थान 20 अध्यायमा हामी 10 आज्ञाको बारेमा पाउँदछौँ। र 10 आज्ञामा सबैभन्दा पहिलो आज्ञा भनेको, म बाहेक अरू कुनै पनि देवी देवताहरू नमान्नु। अरू कुनै देवी देउता नमान्नु भनेर यहाँ 10 आज्ञाको पहिलो आज्ञाले भनेको छ। परमेश्वर, परमप्रभु परमेश्वर, यहोवे परमेश्वरले आज्ञा गर्नुहुँदैछ उहाँको मानिसहरूलाई, जसलाई उहाँले इस्रायलहरूलाई मिश्र देशको दासत्वबाट छुटकारा ल्याएपछि सिनै पर्वतको फेदीमा मोसाद्वारा उहाँले यो आज्ञा गर्नुहुँदैछ कि म बाहेक, म यहोवे परमेश्वर बाहेक, परमप्रभु तिमीहरूको परमेश्वर बाहेक अरू कुनै पनि देवी देवताहरू नमान्नु। यहाँ अरू कुनै देवी देवताहरूले केलाई जनाउँदछ, कसलाई जनाउँदछ? फेरि त्यही प्रस्थान 20 चार पदले स्पष्ट बताउँदछ कि आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानी भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिहुराउनु, तिनीहरूको पूजा नगर्नु। प्रस्थान 20 अध्यायलाई मध्यनजर गर्दै सरल भाषामा भन्नुपर्दाखेरि साँचो परमेश्वर मूर्ति पूजा भनेको, मूर्ति भनेको साँचो परमेश्वर बाहेक, येशु ख्रिस्ट बाहेक, माथि आकाश अथवा तल पृथ्वी भएको कुनै पनि अरू कुनै पनि कुरा जुन तपाईँको ईश्वर र मसीह बन्छ भने त्यही तपाईँको मूर्ति हो। मार्टिन लोइड जोन्सका अनुसार मूर्ति भनेको हाम्रो जीवनमा भएको त्यस्तो कुनै पनि चिज हो जसले त्यो स्थान लिँदछ, जुन स्थान केवल परमेश्वरले मात्र लिनु पर्दछ। यस्तो कुनै पनि कुरा जुन मेरो जीवन र मेरो भक्ति भन्दछ, कुनै पनि कुरा जुन जसले मेरो जीवनमा केन्द्रीय स्थान लिँदछ, यस्तो कुनै पनि कुरा जुन मेरो लागि सबैभन्दा महत्त्वपूर्ण छ जस्तो लाग्छ, मूर्ति त्यो हो जसद्वारा म जिउँछु र जसमा म भर पर्छु। मूर्ति भनेको यस्तो चिज हो जसलाई म मेरो समय र ध्यान, मेरो शक्ति, मेरो पैसा, मेरो सबै थोक दिदछु, खर्च गर्दछु। मेरो जीवनलाई नियन्त्रण गर्ने कुनै पनि चिज मूर्ति हो। एक प्रचारक अनुसार मूर्ति भनेको त्यो जसलाई तपाईँले जब हेर्नुहुन्छ र आफ्नो हृदयमा यसरी भन्नुहुन्छ, यदि मसँग त्यो भइदिए तब म आफ्नो जीवनको अर्थ महसुस गर्ने थिएँ, तब म जान्दछु कि मेरो मूल्य छ, तब म महत्त्वपूर्ण र सुरक्षित महसुस गर्नेछु। यो प्रेम, परिवार, पैसा, शक्ति र उपलब्धि जे पनि हुन सक्छ, प्रियहरू, कुनै पनि कुरा मूर्ति बन्न सक्छ तपाईँको जीवनमा। कुनै पनि कुरा जीवनमा, कुनै पनि कुराले मूर्तिको रूपमा, नक्कल ईश्वरको रूपमा तपाईँको जीवनमा काम गर्न सक्छ। खालि नराम्रो कुरा मात्र मूर्ति बन्दैन, राम्रा र असल कुरा पनि मूर्ति बन्दछ र बनेको छ। एकजना प्रभुका जनको अनुसार कुनै पनि कुराले नक्कली ईश्वरको रूपमा काम गर्न सक्छ, विशेष गरी जीवनमा हुने सबैभन्दा उत्तम चिजहरू नक्कली ईश्वरको रूपमा, मूर्तिको रूपमा काम गर्न सक्छ। जस्तै पैसा, जागिर, अध्ययन, सम्बन्ध, सेवकाई, जात, राष्ट्रियता, चर्च, सेवकाई, ईश्वर शास्त्र मूर्ति बन्न सक्छ। यी सबै कुराहरू यदि यी कुराले तपाईँको व्यक्तिको एउटा हृदयमा वा व्यक्तिको जीवनमा ईश्वरको रूपमा काम गर्दछ भने मलाई लाग्छ तपाईँहरू सबैजनाले यो गीत सुन्नुभएको छ, मेरो निन्द्रा भोका तिर्खा र रात र दिनको किन चोरेको। यदि यो गीत तपाईँको जीवनसँग मेल खान्छ भने, यदि कुनै पनि कुराले तपाईँको भोक तिर्खा निन्द्रा चोरिरहेको छ भने, यसको अर्थ हुन्छ कि तपाईँसँग मूर्ति छ, त्यो तपाईँकै मूर्ति हो। तर यसको अर्थ यो होइन कि कसैसँग मूर्ति हुन्छ र कसैसँग मूर्ति हुँदैन, होइन। मूर्ति पूजा हामी सबैको समस्या हो, मूर्ति पूजा हामी सबैको समस्या हो, हामी सबैसँग मूर्तिहरू छ, हामी सबैले हृदय, हामी सबैको हृदय मूर्तिहरूले भरिएको छ। र ती मूर्तिहरू बाहिरका कुराहरू होइनन्, तर भित्रबाट उत्पादन भएका, भित्रबाट आएका मूर्तिहरू हुन्, हाम्रो हृदयले उत्पादन गरेका मूर्तिहरू हुन्। किनकि जोन क्याल्भिनका अनुसार मानिसको हृदय मूर्तिहरू उत्पादन गर्ने एक कारखाना हो, कारखाना। ह्युमन हार्ट इज एन आइडल फ्याक्ट्री। हामीले हृदयका मूर्तिहरू पालेर राखेका छौँ, पोषण दिएका छौँ। तर दुःखको कुरा, हामी फरिसीहरू जस्तो हुन्छौँ, हामी कचौराको बाहिरी भागमा केन्द्रित हुन्छौँ तर भित्री भाग फोहोरै डटिने हामी छाडिदिन्छौँ। हामी हृदयका मूर्तिहरूलाई हामी एड्रेस गर्दैनौँ, हामी मण्डलीमा होस् या परिवारमा होस्, तर बाहिरी एउटा आचरणलाई, बाहिरी क्रियाकलापलाई हामी बढी ध्यान दिन्छौँ। केही समय अघि हामी एउटा रेस्टुरेन्टमा चर्च ग्रुपमा भेला हुने गर्थ्यौँ। एक दिन एकजना दिदी हाम्रो सङ्गतिमा सामेल हुनुभयो र सङ्गति सकेपछि बिदा हुने क्रममा उहाँले मलाई यसरी भन्नुभयो कि यो चर्च त रेस्टुरेन्टमा रहेछ नि, एकदम अपवित्र ठाउँमा रहेछ, मलाई त कस्तो अप्ठ्यारो लाग्यो, मलाई त कस्तो अनुभव भयो भनेर उहाँले भन्नुभयो। र मलाई त्यतिखेर दिन मन लागेको उत्तर थियो कि दिदी, अशुद्धता ठाउँमा होइन, अशुद्धता त हाम्रो हृदयमा छ, हाम्रो हृदयमा छ, हाम्रो हृदयमा अनेकौँ मूर्तिहरू बोकेर चर्चभित्र प्रवेश गर्न हामीलाई कति पनि अप्ठ्यारो लाग्दैन भने यस ठाउँलाई लिएर किन अप्ठ्यारो मान्ने? तर मैले त्यसरी जवाब दिन, मैले चाहेको थिएँ कि आशा गरेको थिएँ कि उहाँले बिस्तारै बुझ्नुहुनेछ, उहाँ फेरि पनि फर्केर आउनुभएको होस् भन्ने म चाहन्थे। प्रियहरू, मार्टिन लुथरले पनि 1500 शताब्दीको चर्चमा देखेको समस्या भौतिक मूर्तिहरू थिएन, तर आत्मिक मूर्तिहरू थियो। लुथरले पहिले मानिसको हृदयमा भएको मूर्तिहरूलाई हृदयदेखि हटाउन आवश्यक ठानेका थिए। त्यही भएर मार्टिन लुथरले उसको प्रचार, उसको सेवकाईमा हृदयका मूर्तिहरूलाई सम्बोधन गर्नको निम्ति एकदमै समर्पित भए। प्रिय, तपाईँको मूर्ति के हो? तपाईँ केही कुराको पछि हात धोएर लागिपर्नु भएको छ, के यो पैसा हो, के यो पेसा हो, के यो परिवार हो, खेलकुद हो, दिनरात तपाईँ केमा समय बिताउनुहुन्छ, तपाईँ के को लागि जिइराख्नु भएको छ, के यो पब्जी हो, के यो सम्बन्ध हो? यदि तपाईँ यी कुरासँग तल्लिन हुनुहुन्छ, अफसेस हुनुहुन्छ भने, एकदम व्यग्र व्यस्त पागल सर लागि पर्नु भएको छ भने, यी कुरा नै तपाईँको मूर्ति हुन सक्दछ, यी कुरा नै तपाईँको मूर्ति हुन्। यी कुराहरूले तपाईँको जीवनमा परमेश्वरको स्थान लिइरहेको छ भने, के तपाईँ तपाईँको जीवनमा भएका मूर्तिहरूलाई लिएर सचेत हुनुहुन्छ? यो न भन्छन् कि साना बालकहरू, क्रिस्चियनहरू आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख, मूर्ति पूजातर्फ नफर्क। फेरि मूर्ति पूजा भनेको फेरि एउटा थालीमा अक्षता अनि त्यहाँनिर जमराहरू लिएर मन्दिर धाउने कुरा गरिरहेको छैन नि उनीहरूले यहाँ, तर हृदयमा ती मूर्तिहरूलाई, त्यो कुनै पनि असल चिजहरूलाई तिमीहरूले मूर्ति नबनाओ। परिवार आफैमा खराब छैन, खेलकुद आफैमा खराब छैन, पेसा सम्बन्ध पैसा आफैमा खराब छैन, तर त्यसलाई मूर्ति नबनाऊ, त्यसलाई ईश्वरको स्थान नदेऊ। तपाईँले आफू आफूलाई, क्रिस्चियनहरू तपाईँले आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख्नुपर्छ, आफू आफूलाई मूर्तिबाट जोगाएर राख्नलाई तपाईँले मूर्ति के हो भनेर जान्न आवश्यक छ। तपाईँको मूर्ति, तपाईँको मूर्ति के हो तपाईँले जाँच्नुहोस्, आफ्नो हृदयलाई हेर्नुहोस्। र त्यो जानेर मात्र आवश्यक छैन, तर त्यो मूर्तिहरूको पहिचान गर्न पनि तपाईँले सिक्नुपर्छ। यदि जुनै पनि कुरा मूर्ति बन्न सक्छ भने मेरो जीवनमा कुन कुरा मूर्ति बनेको छ त्यो पहिचान गर्न पनि तपाईँले सक्नुपर्छ, पहिचान गर्न पनि आवश्यक छ। त्यो आजको दोस्रो वचनको दोस्रो बुदामा हामी मूर्तिहरूको पहिचान गर्ने विषयमा हेर्दैछौँ। जुनै पनि कुरा मूर्ति बन्न सक्छ, तर मूर्ति कुनै कुरा, जुनै पनि कुरा मूर्ति बनेको छ भने हामी कसरी पहिचान गर्छौँ? मूर्ति पहिचान गर्नलाई आफूलाई तीन प्रश्नहरू सोध्नुहोस्। तीन प्रश्नहरू, मूर्तिहरू पहिचान गर्ने तीन प्रश्नहरू। पहिलो प्रश्न, सबैभन्दा बढी म केलाई प्रेम गर्छु? What do I love the most? सबैभन्दा बढी म केलाई प्रेम गर्छु? बाइबलको सबैभन्दा महान र प्रथम आज्ञा यही हो कि तैँले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो आफ्नो सारा समझले प्रेम गर्नु। परमेश्वरलाई भन्दा बढी कुनै पनि कुरालाई प्रेम गर्नु मूर्ति पूजा हो। परमेश्वरलाई भन्दा बढी प्रेम गरिने कुनै पनि कुरा मूर्ति बन्न सक्छ। यदि तपाईँलाई, यदि तपाईँ पैसालाई प्रेम गर्नुहुन्छ भने तपाईँको मूर्ति पैसा हो। तर म पैसाले प्रेम गर्छु भने कसरी थाहा पाउन सक्छु? सायद तपाईँले भनिराख्नु भएको छ होला। यदि तपाईँ पैसाको लागि झुट बोल्न, हत्या गर्न, भ्रष्टाचार गर्न, कालो धन्दा गर्न तयार हुनुहुन्छ भने यसको अर्थ तपाईँ पैसालाई प्रेम गर्नुहुन्छ र पैसा तपाईँको मूर्ति हो। यदि तपाईँको लागि पैसा नै सबै कुरा हो, मनी इज एभ्रिथिङ हो भने त्यही तपाईँको ईश्वर हो, त्यही तपाईँको मूर्ति हो, त्यही तपाईँको भगवान हो। प्रियहरू, तपाईँ सबैभन्दा बढी केलाई प्रेम गर्नुहुन्छ? यदि तपाईँ बुबा हो भने तपाईँको श्रीमतीले, छोराछोरीले तिनीहरूलाई के लाग्छ कि तपाईँले सबैभन्दा बढी केलाई प्रेम गर्नुहुन्छ? के भन्छ होला हाम्रो बाबाले सबैभन्दा बढी केलाई प्रेम गर्नुहुन्छ? मेरो श्रीमानले सबैभन्दा बढी केलाई प्रेम गर्छ? उनीहरूको उत्तर के हुनेछ? अविवाहित भाइ बहिनीहरू, तपाईँ सबैभन्दा बढी केलाई प्रेम गर्नुहुन्छ? वाट डु यु लभ द मस्ट? तपाईँ सबैभन्दा बढी जे चाहनुहुन्छ, जेलाई प्रेम गर्नुहुन्छ, जे कुरा लिएर अफसेस हुनुहुन्छ, तल्लीन हुनुहुन्छ, छटपटाउनुहुन्छ, जे कुरामा तपाईँ आफ्नो सबै थोक देख्नुहुन्छ, त्यही तपाईँको मूर्ति हो। क्रिस्चियनहरू त्यो मूर्ति पूजाबाट स्वतन्त्र भइसकेका छन्। तर क्रिस्चियनहरू पनि त्यो मूर्तिहरू, फेरि उसले त्यो मूर्तिहरूलाई आफ्नो जीवनमा स्थान दिन सक्छ। त्यही भएर युहन्नाले भन्दैछन् ती मूर्तिहरूबाट जोगिएर बस, अब फेरि ती मूर्तिहरूको दास नबन, अब फेरि परमेश्वरलाई भन्दा बढी संसारमा भएको कुनै पनि चिज, आकाश वा पृथ्वी भएको कुनै पनि थोकलाई, उहाँ बाहेक कुनै पनि थोकलाई प्रेम नगर। मूर्तिहरूको पहिचान गर्न तपाईँले सोध्नुपर्ने पहिलो प्रश्न भनेको सबैभन्दा बढी म केलाई प्रेम गर्छु। र दोस्रो मूर्तिहरूको पहिचान प्रश्न, पहिचान गर्ने दोस्रो प्रश्न, मूर्तिहरूको पहिचान गर्ने दोस्रो प्रश्न, सबैभन्दा बढी म केमा भरोसा गर्छु? सबैभन्दा बढी म केमा भरोसा गर्छु? प्रिय स्वभावले हामी भर पर्ने व्यक्तिहरू हौ। उहाँमाथि भर पर्नको निम्ति परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो, बनाउनुभयो। हामी स्वतन्त्र छैनौँ। हामी हाम्रो सुरक्षा, सन्तुष्टि र सबै शान्ति परमेश्वरमा पाउँछौँ। हामी परमेश्वरमा निर्भर रहनलाई, उहाँमाथि भर पर्नलाई बनाइएका छौँ। तर यदि तपाईँलाई चाहिएको सन्तुष्टि जुन परमेश्वरबाट आउनुभयो, शान्ति जुन परमेश्वरबाट आउनुपर्ने हो, र सुरक्षा जुन परमेश्वरबाट आउनुपर्ने हो, र तर परमेश्वरमा नभएर व्यक्तिगत उपलब्धि, धन सम्पत्तिमा तपाईँले आफ्नो सुरक्षा, शान्ति र सन्तुष्टि देख्नुहुन्छ भने त्यही तपाईँको मूर्ति हो। त्यही, त्यसैलाई तपाईँले आफ्नो ईश्वर बनाइराख्नु भएको छ। यदि तपाईँको भरोसा, तपाईँको शान्ति, सन्तुष्टि परमेश्वरमा छैन भने, परमेश्वर केन्द्रित छैन भने, त तपाईँसँग भएको तपाईँ देख्ने कुराहरूमा सम्बन्ध, तपाईँको संसार नेटवर्क, तपाईँसँग भएको धन सम्पत्तिमा, तपाईँले तपाईँको उपलब्धिमा, तपाईँको डिग्रीमा तपाईँले देख्नुहुन्छ भने त्यही तपाईँको मूर्ति हो, त्यही तपाईँको मूर्ति हो। तपाईँलाई थाहा छ, जीवनमा सम्पत्ति र सम्बन्ध गुमाएपछि मानिसहरू प्राय किन आत्महत्या गर्छन्? यो सम्पत्ति र सम्बन्ध गुमाएको कारण होइन, तर आफ्नो आशा र भरोसा गुमाएको कारण हो। म यो भनिरहेको छैन कि सबै आत्महत्याको पछाडिको कारण मूल कारण नै यही हो, त्यहाँ मेडिकल कारणहरू पनि छन्। तर जब मानिसले आफ्नो प्रियजनलाई गुमाउँछ, जब मानिसको जीवनमा धोका हुन्छ, जब धनसम्पत्ति सकिन्छ, करोडपट्टि सडकमा उत्रिन्छ भने ऊ एउटा सेलिब्रेटी थियो, तर त्यो सबै उसबाट खोसिन्छ भने ऊ साधारण मानिस भएर जिउनु पर्यो भने त्यो मानिसले आत्महत्या गर्छ। किनकि प्रसिद्धताले, सम्बन्धले, धन सम्पत्तिले मानिसको जीवनमा झुटो ईश्वरको रूपमा काम गरिरहेको हुन्छ, सन्तुष्टि र सुरक्षा बाचा गरिरहेको हुन्छ, जीवन बाचा गरिरहेको हुन्छ। तर जब त्यो मानिसको सामान्यबाट त्यो धन सम्पत्ति सम्बन्ध ती सबै कुराहरू खोसिन्छ, हटाइन्छ, उसले बाँच्नुको अर्थ र आशा नै देख्दैन, किनकि उसको ईश्वर उसको सामुबाट हटाइँदैछ, उसको सबै थोक नै थियो, र उसको लागि जब त्यो कुरा उसको अगाडिबाट हटाइन्छ सबै थोक सकिन्छ र उसले मृत्युको विकल्प रोज्दछ। तपाईँ जेमा भरोसा गर्नुहुन्छ त्यही तपाईँको ईश्वर हो। सुप्रिय, तपाईँको भरोसा केमा छ? तपाईँले आफ्नो भरोसा केमा देखिरहनु भएको छ? तपाईँ कुन कुरासँग एकदमै डराउनुहुन्छ? तपाईँको जीवनबाट के कुरा खोसियो भने, तपाईँ के गुमियो भने तपाईँ बाँच्नको लायक नै मान्नुहुन्न, अथवा तपाईँको लागि बाँच्नको कुनै अर्थ नै हुँदैन। यदि कुन के कुरा तपाईँको जीवनबाट खोसियो भने, हटियो भने, गुमाउनु भयो भने, त्यही तपाईँको मूर्ति हो। तपाईँको भरोसा परमेश्वरमा हुनुपर्ने हो, संसारका थोकहरूमा होइन, सम्बन्ध र सम्पत्ति र स्वास्थ्यमा होइन। मूर्तिहरूको पहिचान गर्नलाई सोध्नुपर्ने प्रश्न, म केलाई प्रेम गर्छु, म केमाथि भरोसा गर्छु, र तेस्रो, सबैभन्दा बढी म कसको सेवा गर्छु, सबैभन्दा बढी म कसको सेवा गर्छु। केवल परमेश्वर मात्र हाम्रो एकमात्र प्रभु र मालिक हुनुपर्छ। यसुको अनुसार तपाईँ दुई मालिकको सेवा गर्न सक्नुहुन्न। पैसा एउटा मालिक हो भने ख्रिस्ट अर्को मालिक हो। तपाईँले ख्रिस्ट र पैसाको सेवा गर्न सक्नुहुन्न यसुको अनुसार, किनभने तपाईँले एउटालाई घृणा गर्नुहुनेछ र अर्कालाई प्रेम गर्नुहुनेछ, अथवा एक प्रति भक्ति राख्नुहुनेछ र अर्कालाई तपाईँले तुच्छ ठान्नुहुनेछ। तपाईँ कसको दास हो? तपाईँ कसको सेवा गर्नुहुन्छ? तपाईँ कसको सेवक हो? तपाईँ के को पछि हात धोएर लाग्नु भएको छ? तपाईँलाई के कुराले नियन्त्रण गर्दछ? कामको सन्दर्भमा के तपाईँ परमेश्वरको महिमा गर्न काम खोज्नुहुन्छ, वा खालि पैसा कमाउने बारे चिन्तिनुहुन्छ? हाउ टु अर्न मनी मात्र तपाईँको दिमागमा छ? त तपाईँले कहिले सोध्नु भएको छ कि परमेश्वर तपाईँ मबाट, यस ठाउँबाट कसरी महिमा लिन चाहनुहुन्छ? पैसा आफैमा खराब त छैन, पैसा आफैमा खराब छैन, परमेश्वरबाटको असल दान हो पैसा, इट्स अ गुड गिफ्ट, तर यसलाई मूर्ति नबनाउनुहोस्। यी हुन भन्छन् साना बालकहरू आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख, मूर्तिहरूबाट सावधान रहनुहोस्। कुनै पनि कुरालाई तपाईँको मूर्ति हुन नदिनुहोस्। फेरि तपाईँको पैसाप्रतिको आचरण कस्तो छ? तपाईँलाई केले दास बनाइरहेको छ? तपाईँको मालिक के हो? के कुरा भएन भने तपाईँ छटपटाउनुहुन्छ? होसियार हुनुहोस्, होसियार रहनुहोस्। क्रिस्चियनहरू आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख्नुहोस्। कुनै पनि कुरालाई, धन सम्पत्ति, सम्बन्ध, परिवार, छोराछोरी, बाबा आमा होस्, तपाईँको राष्ट्रियता होस्, जात, कुनै पनि कुरालाई, उपलब्धि, सेवकाय, कुनै पनि कुरालाई मूर्ति नबनाउनुहोस्। ईश्वरको स्थान, परमेश्वरको स्थान तिनीहरूलाई लिन नदिनुहोस्। कुनै पनि कुरामा आफ्नो भरोसा, आफ्नो सुरक्षा, आफ्नो सन्तुष्टि, शान्ति नदेख्नुहोस्। फेरि कुनै पनि कुरालाई तपाईँको मूर्ति नबनाउनुहोस्। आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख, बाइबलको आज्ञा यो। युहन्नाले आफ्नो वृद्ध अवस्थाबाट विश्वासमा धेरै यात्रा गरिसकेका एक प्रभुका जनले मण्डलीका विश्वासी भन्दैछ, साना बालकहरू आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख। किनकि उनीहरूलाई थाहा छ कि विश्वासीहरू क्रिस्चियनहरू पनि मूर्तिहरूलाई लिएर सङ्घर्ष गर्छन्। क्रिस्चियनहरूले पनि उनीहरूले पनि आफ्नो जीवनमा धन सम्पत्ति, परिवार, सेवकाय विभिन्न कुरालाई उनीहरूले मूर्ति बनाउँदछ। व्यक्तिगत रूपमा, सांस्कृतिक रूपमा, आर्थिक रूपमा उनीहरूले मूर्ति बनाउँदछन्। यो हुनलाई थाहा छ, त्यही भएर उनले होसियार गराइरहेका छन् कि प्रियहरू, साना बालकहरू, आफू आफूलाई मूर्तिबाट जोगाएर राख। यो हरेक क्रिस्चियनको जिम्मेवारी हो। त्यही भएर बाइबलले यहाँ भन्दछ कि आफू आफूलाई, म तपाईँलाई मूर्तिबाट जोगाएर राख्दिनँ, तपाईँको परिवारले तपाईँलाई मूर्तिबाट जोगाएर राख्दैन, तपाईँको श्रीमानले, श्रीमतीले तपाईँलाई मूर्तिबाट जोगाउँदैन, तपाईँले आफैले आफूलाई मूर्तिबाट जोगाउनु पर्दछ। तपाईँ क्रिस्चियन हो भने यो तपाईँको जिम्मेवारी हो। आफ्नो जीवनमा भएको मूर्ति के हो त्यो पहिचान गर्ने तपाईँको जिम्मेवारी हो, र त्यो मूर्तिहरूबाट जोगिएर आफूलाई तपाईँले राख्नुपर्छ। तर कसरी कसरी हामी आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख्न सक्छौँ? आजको वचनको अन्तिम मुद्दा, मूर्तिहरूबाट कसरी जोगिएर बस्ने? सर्वप्रथम हामीले यो जान्न आवश्यक छ कि ख्रिस्टले नै हामीलाई मूर्तिहरूबाट सुरक्षित राख्नुहुन्छ। तर पद 18 यी हुनाले यसरी भन्छन्, परमेश्वरबाट उत्पन्न भई कसैले पनि पाप गरिरहँदैन, तर परमेश्वरका पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ र दुष्टले त्यसलाई छुँदैन। यसको अर्थ, यदि तपाईँलाई ख्रिस्टले सुरक्षित राख्नुभएको छ भने, अथवा जसलाई ख्रिस्टद्वारा सुरक्षित राखिएको छ उसले आफूलाई मूर्तिहरूबाट जोगाएर राख्नुपर्दछ। ख्रिस्टमा सुरक्षित हुनेहरूले आफूलाई मूर्तिहरूबाट जोगाएर राख्दछ। यदि तपाईँ ख्रिस्टियन हो भने आफूलाई मूर्तिबाट जोगाएर राख्ने जिम्मेवारी तपाईँको हो। आफूलाई मूर्तिहरूबाट जोगाएर राख्न तपाईँले मेहनत गर्नुपर्ने हुन्छ। तपाईँले आफूलाई मूर्तिबाट जोगाएर राख्नलाई तपाईँले कसरत गर्नुपर्ने हुन्छ, विचार पुर्याउनु पर्ने हुन्छ, होसियारी अपनाउनु पर्ने हुन्छ। तपाईँ इग्नोरेन्ट हुन सक्नुहुन्न, व्यवस्था यी कुरालाई व्यवस्था गर्न सक्नुहुन्न, सचेत रहनुपर्छ। सो हामी आफू आफूलाई मूर्तिबाट जोगाएर कसरी राख्न सक्छौँ? दुईवटा कुरा हामीले गर्न आवश्यक छ। आफूलाई मूर्तिबाट जोगाएर राख्न हामी दुईवटा कुरा गर्न सक्छौँ। पहिलो, तपाईँ बाइबले ख्रिस्टमा लागिरहनुपर्छ। यु हेभ टु क्लिङ टु बाइबलिकल क्राइस्ट, बाइबलको ख्रिस्टमा, बाइबलले भनेको ख्रिस्टमा तपाईँ लागिरहनुपर्छ। र दोस्रो, बाइबलले समुदायमा, सुसमाचारीय समुदायमा तपाईँ लागिरहनुपर्छ, बनिरहनु पर्दछ। युहन्नाको पाठकहरू ख्रिस्ट र उहाँको समुदायबाट टाढा हुने खतरामा थिए। झुटा ख्रिस्टलाई उनीहरूलाई बहकाउन प्रचार गरिरहेका थिए। नस्टिक झुटो शिक्षकहरूले युहन्नाका समयका विश्वासीलाई ख्रिस्टबाट उनीहरूलाई छुट्याउने कोसिस गरिरहेका थिए, र ख्रिस्टको समुदायबाट अलग गर्ने कोसिस गरिरहेका थिए। उनीहरूलाई मूर्तिबाट टाढा लैजाने, मूर्तिहरूतर्फ लैजाने कोसिस गरिरहेका थिए। साँचो परमेश्वर, साँचो ख्रिस्टबाट मूर्तिहरूतर्फ बहकाउने कोसिस गरिरहेका थिए। र युहन्नाले यो पत्र लेखेर ती ख्रिस्टियनहरूलाई ख्रिस्टमा लागिरहन र ख्रिस्टको समुदायमा, बाइबलले समुदायमा, सुसमाचार समुदायमा लागिरहनको निम्ति यो पत्र लेखिरहेको छ। आज पनि झुटो शिक्षकहरूले, आज पनि स्वास्थ्य र समृद्धिका प्रचारकहरूले झुटा ख्रिस्ट प्रचार गरिरहेका छन्, र धेरैलाई बाइबलले ख्रिस्टबाट मूर्तिहरूतर्फ अथवा धन दौलत, सफलता र समृद्धि र स्वास्थ्यतर्फ बहकाएर लगिरहेका छन्, त्यति लगिसकेका छन्। आज पनि यो आजको वर्तमान, यो समकालीन मण्डलीको समस्या हो। यो युनाको समयको मण्डलीको मात्र समस्या थिएन, तर आजको मण्डलीले पनि सामना गर्नुपर्ने समस्या यो कि आज पनि झुटा ख्रिस्टलाई प्रचार गर्ने झुटा शिक्षकहरू, स्वास्थ्य र समृद्धिको नाम, एउटा सुसमाचार नामद्वारा चिनिने झुटो शिक्षकहरू आज मण्डलीहरू छिरिरहेका छन्, र विश्वासीहरूलाई साँचो ख्रिस्टबाट, झुटो ख्रिस्टतर्फ, मूर्तिहरूतर्फ बहकाइरहेका छन्। प्रियहरू, तपाईँ ती झुटा प्रचारहरूप्रति आफ्नो कान बन्द गर्नुहोस्, तिनीहरूलाई नसुन्नुहोस्, तिनीहरूदेखि होसियार हुनुहोस्, बाइबलको ख्रिस्टमा राखिरहनुहोस्, यसु नै ख्रिस्ट हुनुहुन्छ, यसु नै परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरामा, र उहाँमा जीवन छ, उहाँमा मेरो पापको क्षमा छ, उहाँले मलाई मात्र उहाँले मात्र मलाई परमेश्वर क्रोधबाट बचाउन सक्नुहुन्छ, उहाँ मलाई धन सम्पत्ति स्वास्थ्य जीव समाजमा ठुलो मान्छे बनाउनलाई आउनुभएको होइन, तर मलाई परमेश्वरको क्रोधबाट मेरो पापबाट अनन्त दण्डबाट छुटकारा दिलाउनलाई आउनुभएको, यो बाइबलले ख्रिस्टमा र बाइबलले सुसमाचारमा तपाईँ लागिरहनुहोस्, ओमै टाँसिरहनुहोस्, जो तपाईँको निम्ति क्रुसमा मर्नुभयो उहाँमा तपाईँ बनिरहनुहोस्, लागिरहनुहोस्। तपाईँसँग यस पृथ्वीमा धन सम्पत्ति स्वास्थ्य समृद्धि नभए पनि तपाईँ यस कुरामा निश्चित भएर ढुक्क भएर तपाईँ उहाँमा लागिरहनुहोस् कि उहाँमा जीवन छ, जुन जीवन ती प्रचारकहरूले ती झुटा प्रचारकहरूले बाचा गरेको भन्दा उत्तम छ, सुन्दर छ, महान छ। त्यसकारण प्रियहरू, त्यसकारण सबै कठिनाई हरेक गरिबी हरेक रोग अभाव पीडा सहनुहोस्, किनकि यो सबै अस्थायी हो, इट्स अ टेम्पररी, अनन्तता आउँदैछ, त्यो भावी महिमातर्फ आफ्नो ध्यान केन्द्रित गर्नुहोस् र ख्रिस्टमा टाँसिरहनुहोस्, ख्रिस्टमा लागिरहनुहोस्, ख्रिस्टमा बनिरहनुहोस्। आफूलाई मूर्तिबाट जोगाएर राख्न तपाईँ ख्रिस्टमा लागिराख्नुपर्ने हुन्छ, बाइबलले सत्यता बाइबलले बताएको ख्रिस्टमा लागिराख्नुपर्ने हुन्छ, र त्यसै गरी तपाईँ आफूलाई मूर्तिबाट जोगाएर राख्न बाइबलले समुदायमा लागिरहनुहोस्, बाइबलीय समुदायमा सुसमाचारीय समुदायमा लागिरहनुहोस्, सुसमाचारीय समुदायमा जोडिनुहोस्, सामेल हुनुहोस्, सुसमाचार समुदाय अथवा चर्चलाई नछाड्नुहोस्, साँचो मण्डलीलाई बाइबलले मण्डलीलाई नछाड्नुहोस्। प्रियहरू, हामी हाम्रो सुरक्षा एक करारीय समुदायमा पाउँदछौँ, तपाईँको सुरक्षा परमेश्वरले एउटा करारीय समुदायमा कभनेन्टल कम्युनिटीमा उहाँले तय गर्नुभएको छ। बगाल छोड्ने भेडा जहिले पनि हिंसक बाँसहरूद्वारा लाचलुच पारिने खतरामा पर्छ, त्यसरी नै समुदायमा त्यति घुलमिल हुन नखोज्ने नचाहने तर बाहिरी संसारमै अति व्यस्त हुने क्रिस्चियन पनि झुटा शिक्षकको आक्रमणमा सजिलै पर्न सक्छ र झुटा ख्रिस्टतर्फ मूर्तिहरूतर्फ फर्किन सक्छ। त्यही तपाईँको सङ्गत कोसँग छ, त्यसलाई लिएर तपाईँ होसियार हुनुहोस्। तपाईँ कसलाई बढी सुन्नुहुन्छ? तपाईँ युट्युबमा तपाईँ सुन्नुहुन्छ, त्यसलाई तपाईँ होसियार हुनुहोस्। समय धेरै लाग्दैन, समयले बताउँदछ कि तपाईँ होसियार हुनु भएन भने, तपाईँ कुन समुदायमा हुनुहुन्छ भन्ने कुरालाई लिएर तपाईँ होसियार हुनु भएन भने हेर्दै जानुहोस्, तपाईँले तपाईँको सङ्गतको त्यो फल, त्यो कटनी तपाईँले चाँडै गर्नुहुनेछ, चाँडै गर्नुहुनेछ। प्रिय, तपाईँ यस्तो समुदायमा रहनुपर्छ, तपाईँ यस्तो समुदायमा सामेल हुनुपर्छ जहाँ बाइबलबाट बारम्बार बाइबलले ख्रिस्टलाई प्रचार गरिन्दछ, जहाँ तपाईँको पापलाई गम्भीर रूपमा लिइन्छ, जहाँ तपाईँको हृदयका मूर्तिहरूलाई सम्बोधन गरिन्छ, तपाईँलाई सच्याइन्छ, हप्काइन्छ, जहाँ तपाईँलाई ठुलो बनाइँदैन, खादा उडाइँदैन, जहाँ तपाईँलाई प्रशंसा कदर पत्र दिइँदैन, तर तपाईँको जीवनलाई लिएर, विश्वास लिएर, तपाईँको पारिवारिक सम्बन्धलाई लिएर, आचरणलाई लिएर प्रश्न गरिन्छ, तपाईँलाई ख्रिस्टतर्फ डोरिन परमेश्वरतर्फ पश्चाताप गर्नको निम्ति आह्वान गरिन्छ, त्यो समुदायमा तपाईँ रहन आवश्यक छ। मूर्तिबाट जोगाएर राख्नुहोस् प्रियहरू, आफू आफूलाई मूर्तिबाट जोगाएर राख भनेर बाइबलले भनिरहेको छ, यसलाई ख्याल ठट्टामा नलिनुहोस्, यो मूर्ति मेरो समस्या होइन भने तपाईँ नबस्नुहोस्। हामी सबै मूर्ति पाल्ने मूर्ति पोषण गर्ने मानिसहरू, हामी मूर्ति उत्पादन गर्छौँ हाम्रो जीवनमा, हामीले मूर्ति बोकेर हामी रहेको छौँ, र यसलाई सम्बोधन गर्ने यसबाट जोगिने एउटै मात्र तरिका भनेको ख्रिस्टमा लागिरहनुहोस्, बाइबलले ख्रिस्टमा, ख्रिस्ट बाहेक दायाँ बायाँ कतै पनि नलाग्नुहोस् र ख्रिस्टीय समुदायमा लागिरहनुहोस्। प्रियहरू, हामी कहिले पनि हुन त पूर्ण रूपमा आफ्नो हृदयबाट मूर्तिहरू मेटाउन सक्दैनौँ, यो यस पृथ्वीमा जबसम्म हामी रहन्छौँ यो मूर्तिहरू हाम्रो सङ्घर्ष पनि नै रहनेछ, हामी हाम्रो मानव प्रयासबाट मूर्तिहरू कहिले पनि हटाउन सक्दैनौँ, परमेश्वरले नै यो मानवीय रूपमा असम्भव कार्य गर्नुपर्दछ। त्यही भएर हामी परमेश्वरतर्फ फर्किनुपर्छ, हामी परमेश्वरतर्फ फर्किनु आवश्यक छ। यदि तपाईँको जीवनमा, यदि तपाईँ यस घडी मूर्तिहरू पालेर बसिराख्नु भएको छ भने, म तपाईँलाई परमेश्वरतर्फ फर्किनुहोस् भनी उत्साह दिन चाहन्छु। पास्टर टिम केलरको अनुसार नक्कली ईश्वरको विनाशकारी प्रभावबाट आफूलाई मुक्त गर्ने एकमात्र तरिका भनेको साँचो परमेश्वरतर्फ फर्कनु हो। जसरी इस्राइलीहरू साँचो परमेश्वरतर्फ फर्के, मूर्ति पूजाबाट साँचो परमेश्वरतर्फ फर्के, पश्चाताप गरे, त्यसरी नै हरेक मूर्ति पूजक साँचो परमेश्वरतर्फ फर्किन आवश्यक छ। जीवित परमेश्वर जसले आफैलाई सिनै पर्वतमा र क्रुसमा दुवैमा प्रकट गर्नुभयो, एकमात्र प्रभु येशु ख्रिस्ट उहाँ हुनुहुन्छ। यदि उहाँलाई तपाईँले भेट्नुभयो भने तपाईँलाई साँच्ची नै उहाँले पूर्ण गर्न, पूर्ण बनाउन सक्नुहुन्छ, पूर्ति गर्न सक्नुहुन्छ र साँच्चै नै तपाईँलाई क्षमा दिन सक्नुहुन्छ। प्रियहरू, साना बालकहरू आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख। आउनुहोस् हामी प्रार्थना गरौँ। पिता परमेश्वर, हामी यस समय तपाईँको सामु हामी स्वीकार गर्दछौँ कि हामीले आफूलाई मूर्तिहरूबाट जोगाएर राख्न सकेका छैनौँ। पिता, हामीले पैसालाई, धन सम्पत्तिलाई, आफ्नो परिवारलाई, पेसालाई, अध्ययनलाई मूर्ति बनाएका छौँ। पिता, हाम्रो हप्ताभरिको जीवनले पनि देखाइसकेको छ कि बाइबल अध्ययन, प्रार्थना, समुदायमा, क्रिस्चियन समुदायमा रहने, जोडिने कुराहरूलाई भन्दा बढी हामीले खेलकुदलाई, अरू अरू हाम्रो अध्ययनलाई, पेसालाई नै हामीले बढी प्राथमिकता दिएका छौँ। तपाईँको निम्ति हामीसँग समय नै छैन, तर तपाईँ बाहेक अरू सबै कुरा गर्नको निम्ति हामीसँग धेरै समय हुन्छ। अब त हाम्रो मूर्तिहरू छर्लङ्ग स्पष्ट हुने गरी तपाईँले देखिसक्नु भएको छ। तपाईँको सामु हाम्रो मूर्तिहरू छर्लङ्ग छन्। पिता, हामी प्रार्थना गर्छौँ हामीलाई हाम्रा ती हृदयका मूर्तिहरूबाट हामीलाई जोगाउनुहोस् र हामी आफैले आफैलाई पनि मूर्तिहरूबाट जोगाएर राख्नको निम्ति सहायता गर्नुहोस्। हाम्रो आँखाहरू ख्रिस्टतर्फ केन्द्रित गर्न, जो हाम्रो निम्ति क्रुसमा मर्नुभयो र उहाँको समुदाय, उहाँको मानिसहरूसँग जोडिन रहन हामीलाई निरन्तर सहायता गर्नुहोस्। पिता, धन्यवाद दिन्छौँ कि हामीले पहिलो युहन्नाको पत्रलाई सिद्ध्याएका छौँ। यसबाट हामीले धेरै आशिष पाएका छौँ, धेरै तपाईँको वचनको ज्ञानमा हामी वृद्धि भएका छौँ र प्रार्थना गर्छौँ यो ज्ञानले हाम्रो जीवनमा धेरै फलहरू पनि फलाउन सकेको होस्, हाम्रो चरित्रमा, हाम्रो जिआईमा परिवर्तन ल्याउन सकेको होस्। पिता, तपाईँको अनुग्रहको निम्ति तपाईँ परमेश्वरले हामीलाई यो पुस्तक सक्नमा हामीलाई सहायता गर्नुभएको धन्यवाद गर्दछौँ। धन्यवाद दिन्छु आजको दिन, यो सेवा यसरी हामीले गर्न पाएको निम्ति। येशु ख्रीष्टको नाममा, आमेन।